الحمد لله الحمد لله رب العالمين والصلاة والسلام على من كان نبيا وآدم بين الماء والطين وعلى آله وأصحابه أجمعين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم فلا اقسم بما تبصرون وما لا تبصرون انه لقول رسول كريم وما هو بقول شاعر قليلا ما تؤمنون صدق الله العظيم بارگاہ رسالت میں درود پاک کا نذرانہ پیش کیجیے. اللهم صل على سيدنا مولانا محمد وعلى ال سيدنا مولانا محمد صلاة دائمة بدوام الملك الحي القيوم. محشر میں سبھی ڈھونڈیں گے سرکار کہاں ہے, محشر میں سبھی ڈھونڈیں گے سرکار کہاں ہے, سرکار بلائیں گے گناہگار کہاں ہے. محشر میں سبھی ڈھونڈیں گے سرکار کہاں ہے, سرکار بلائیں گے گناہگار کہاں ہیں. کوثر بھی پکارے گا ذرا ڈھونڈ کے لاؤ حوض کوثر, کوثر بھی پکارے گا ذرا ڈھونڈ کے لاؤ اصحاب کی عظمت کے علمدار کہاں ہیں. جنت بھی ندا دے گی عامر ہو یا ممتاز, جنت بھی ندا دے گی عامر ہو یا ممتاز, ناموں سے محمد کے وفادار کہاں ہیں. دوزخ بھی پکارے گا انہیں جکڑ کے لاؤ, یہ تو جنت پکار رہی تھی نا, اب دوزخ بھی پکارے گا, دوزخ بھی پکارے گا انہیں جکڑ کے لاؤ, ممتاز کی پھانسی کے وہ کردار کہاں ہیں. دوزخ بھی پکارے گا انہیں جکڑ کے لاؤ, ممتاز کی پھانسی کے وہ کردار کہاں ہیں. ذلت سے ذلیلوں کو پھینکو میرے اندر, ذلت سے ذلیلوں کو پھینکو میرے اندر, وہ جھوٹی نبوت کے اداکار کہاں ہیں, وہ جھوٹی نبوت کے اداکار کہاں ہیں. محشر میں بھی گونجے گا لبیک کا نعرہ, محشر میں بھی گونجے گا لبیک کا نعرہ, کرتے تھے جو اس نعرے سے انکار کہاں ہیں, کرتے تھے جو اس نعرے سے انکار کہاں ہیں. محشر میں سبھی ڈھونڈیں گے سرکار کہاں ہیں, سرکار بلائیں گے گناہگار کہاں ہیں. منا علینا ربنا اذ بعث محمدا ایدہ بایدہ ایدنا باحمد ارسلہ مبشرا ارسلہ ممجدا صلوا علیہ دائما صلوا علیہ سرمدا صلی اللہ علی النبی الامی والی صلی اللہ علیہ وسلم صلاۃ و سلاما علیک یا سیدی یا رسول اللہ. قرآن مجید فرقان حمید کی جن آیات بینات کی تلاوت سے اپنے آپ کو مشرف کیا, پہلے ان کا ترجمہ اور اس کے بعد چند گزارشات. وما توفیقی الا باللہ العلی العظیم. فلا اقسم بما تبصرون وما لا تبصرون, مجھے قسم ہے ان چیزوں کی جنہیں تم دیکھتے ہو اور جنہیں تم نہیں دیکھتے. انہ لقول رسول کریم, اور یہ ایک کرم والے رسول سے باتیں ہیں. وما ہوا بقول شاعر, اور یہ کسی شاعر کا قول نہیں. قلیلم ما تؤمنون, تم یقین رکھتے ہو مگر تھوڑا. یہ ان آیات بینات کا ترجمہ ہے. شان نزول یہ ہے کہ جب نبی پاک علیہ الصلوۃ والسلام نے کفار کے سامنے قرآن مجید فرقان حمید کی آیات بینات کو تلاوت فرمایا تو انہوں نے کہا کہ یہ تو ان کا اپنا کلام ہے, محمد صلی اللہ علیہ وسلم یہ شاعر ہیں اور انہوں نے یہ شعر بنا دیے جیسے شاعروں کا کلام ہوتا ہے. تو قرآن کے متعلق کہا کہ یہ ان کا اپنا کلام ہے. इन्होंने अपने दिल से घड़कर सोचकर ये आयतें बना दी। ये शायर हैं और कुरान इनका कलाम है। वलीद बिन मुगीरा ने कहा कि ये साहिर हैं, अबू जहल ने कहा कि शायर हैं, उतबा ने कहा कि काहिन हैं। खालिक कायनात ने इन आयत बयनात को नाजिल फरमाकर उन सब बातिल नजरियात की तरदीद फरमा दी। वमा हुआ बिकौल शायर, अल्लाह फरमाता है ये शायर का कलाम नहीं है। अच्छा, पहले कसम खाई, फला उकसिमु बिमा तुबसिरूना वमा ला तुबसिरून, ए महबूब सल्लल्लाहु अलैहि वसल्लम, मुझे कसम है उन चीजों की जिन्हें आप देखते हैं या जिन्हें नहीं देखते। इन्नहु लकौलु रसूलिन करीम। अब कुरान के मुतालिक बयान हो रहा है कि ये कुरान जो है ये तो एक करम वाले रसूल से बातें हैं, और ये बातें किसने की हैं? ये रब ने की हैं अपने महबूब से। वमा हुआ बेकौल शायर, ये किसी शायर का कौल या कलाम नहीं। कलीलम मा तुमिनून, तुम ईमान लाते हो मगर थोड़ा। इन तमाम आयात बयनात की तफसील में जाने से कता नजर, क्योंकि वक्त मुख्तसर है, सिर्फ हम गुफ्तगू करेंगे लफ्ज करीम पे। कौन सा लफ्ज? लफ्ज करीम। और लफ्ज करीम के तीन माना हैं, तीन। कसीरुल खैर, कसीरुल फजल और कसीरुल अफ। कितने माना हुए? तीन। अब ये तीन याद रखना, मैं पूछ लूंगा थोड़ी देर के बाद, पता चल जाएगा कौन गौर से सुन रहा है और कौन सो रहा है। कसीरुल खैर, सबसे बेहतर। कसीरुल फजल, सबसे ज्यादा अता फरमाने वाले। और कसीरुल अफ, सबसे ज्यादा माफ फरमाने वाले। ये तीनों मेरे रसूल की सिफात। तीनों याद हो गई ना। अब हम शुरू करें, सबसे पहले कसीरुल खैर, सबसे ज्यादा बेहतर। और यह हकीकत है कि इस पूरी कायनात में जो जात अल्लाह के बाद सबसे ज्यादा बेहतर है, जात पाक मोहम्मद मुस्तफा सल्लल्लाहु अलैहि वसल्लम। हम भी बशर हैं और वो भी बशर हैं, मगर वो अफजलुल बशर हैं, वो सैयदुल बशर हैं, वो वजह है वजूद बशर हैं, वो वजह है सबब तखलीक बशर। हमारी बशरियत और उनकी बशरियत में जमीन आसमान का फर्क है। हमारी बशरियत में और रसूल की बशरियत में जमीन आसमान का फर्क है। कैसे? सरकार ने फरमाया, कुन तो नबी व आदम बैनल माए व तीन, मैं नबी था जब आदम मिट्टी और पानी के दरमियान थे। कुन तो नबी व आदम बैनल रूह वल जसद, मैं नबी था जब आदम जिस्म और रूह के दरमियान थे। दुनिया का पहला इंसान कौन? हजरत आदम। दुनिया के पहले बशर हजरत आदम। दुनिया के पहले आदमी हजरत आदम। आदमियत शुरू हो रही है हजरत आदम से, इंसानियत शुरू हो रही है हजरत आदम से, बशरियत शुरू हो रही है हजरत आदम से। अभी पहला बशर वजूद में नहीं आया, सरकार फरमाते मैं नबी था। साहबी ने पूछा ना, मता वजबत लकन नबुवा, या रसूलल्लाह आपके साथ नबुवत कब लाजिम हो गई, कब वाजिब हो गई? तब सरकार ने फरमाया, कुन तो नबीयम वादम बैनल माए व तीन, कुन तो नबीयम वादम बैनल रूह वल जसद। और याद रखो, जो चीज जिसके साथ लाजिम हो जाए वो उसके बगैर नहीं होती। सूरज के साथ रोशनी लाजिम है, चांद के साथ चांदनी लाजिम है, फूल के साथ महक लाजिम है, मोती के साथ चमक लाजिम है। क्या ये हो सकता है कि सूरज हो और रोशनी ना हो? क्या ये हो सकता है कि चांद हो और चांदनी ना हो? क्या ये हो सकता है कि फूल हो और महक ना हो? क्या ये हो सकता है कि मोती हो और चमक ना हो? क्या ये हो सकता है कि दरिया हो और रवानी ना हो? क्या ये हो सकता है कि आबशार हो और नगमे ना हो? जब ये नहीं हो सकता, तो ये कैसे हो सकता है कि जात मोहम्मद मुस्तफा हो और नबुवत ना हो? जाते मोहम्मद मुस्तफा सल्लल्लाहु अलैहि वसल्लम हो और नबुवत ना हो। कुन तो नबीयम व आदम बैनल माए व तीन, मैं नबी था जब आदम मिट्टी और पानी के दरमियान। तो नबुवत लाजिम हो गई, वाजिब हो गई। अच्छा, हमारी बशरियत हमारी हकीकत और नबी की बशरियत नबी की सिफत है। बशरियत अगर हमसे छीन ली जाए तो हम खत्म हो जाएं। देखो, एक होती है सिफत और एक होती है हकीकत। मसलन तकरीर मेरी सिफत है, बोलना सिफत। अगर ये तकरीर छीन ली जाए तब भी मैं इंसान रहूंगा, अगर ये छीन ली जाए तब भी मैं आदमी रहूंगा, लेकिन अगर मेरी बशरियत इंसानियत छीन ली जाए तो मैं खत्म हो जाऊं। समझ गए ना बात? हमारी बशरियत हमारी हकीकत है और रसूल की बशरियत रसूल की सिफत है। अभी पहला बशर वजूद में नहीं आया, फरमाए मैं नबी था। अभी पहला इंसान वजूद में नहीं आया, मैं नबी था। अभी पहला आदमी वजूद में नहीं आया, मैं नबी था। तो हमारी बशरियत हमारी हकीकत है और रसूल की बशरियत रसूल की सिफत। तो अब बशरियत के एतबार से देखो तो जमीन आसमान का फर्क है। पहला लफ्ज हमने क्या बताया, पहली चीज कसीरुल खैर, सबसे बेहतर। तो उनकी बशरियत सबकी बशरियत से बेहतर। अब देखो खैर का लफ्ज रसूल की जात के साथ कितना लाजिम है। उनकी बशरियत हमारी बशरियत से सबकी बशरियत से बेहतर। जिस साथ में तशरीफ लाए, विलादत बासादत हुई, वो साथ तमाम साथों में बेहतर। जिस दिन तशरीफ लाए वो दिन तमाम दिनों में बेहतर। जिस महीने में तशरीफ लाए ये तमाम महीनों से बेहतर। जिस शहर में विलादत हुई वो शहर तमाम शहरों से बेहतर। जो कुरान लेकर आए वो तमाम कुतुब समाविया में बेहतर। हुजूर की उम्मत तमाम उम्मतों में बेहतर। कुरान ने कहा कुंतुम खैरा उम्मतिन उखरिजत लिन्नास, तुम तमाम उम्मतों में बेहतरीन उम्मत हो। हमें बेहतरीन कहा क्यों? हमने कौन सा कारनामा किया जो हमें बेहतरीन? क्या हमने नमाजें ज्यादा पढ़ी? क्या हमने रोजे ज्यादा रखे? क्या हज जकात सदकात और खैरात ज्यादा किए? नहीं, आमाल की वजह से नहीं। जिस रसूल की उम्मत हो वो बेहतर है, उनकी वजह से तुम भी बेहतर हो। खैर का लफ्ज रसूल की जात के साथ लाजिम। उन पर जो किताब नाजिल हुई वो कुरान, वो तमाम किताबों में बेहतर। और वो कुरान जिस रात में नाजिल हुआ वो रात तमाम रातों में बेहतर। कुरान ने कहा खैरुम मिन अल्फ शहर, हजार महीनों से बेहतर। और सरकार ने फरमाया खैरुल कुरून करनी, मेरा जमाना तमाम जमानों में बेहतर। जिस जमाने में सरकार रौनक अफरोज हुई जाहिरी तौर पर तमाम जमानों से बेहतर। और वो कुरान जो हुजूर पर नाजिल हुआ वो जो पढ़े और पढ़ाए खैरुकुम मन ताअल्लमल कुरान वअल्लमहू, जो कुरान पढ़े और पढ़ाए तुम में सबसे बेहतर। जो कुरान नाजिल हुआ वो सबसे बेहतर। जिस रात में नाजिल हुआ वो रात हजार महीनों से बेहतर। हुजूर की उम्मत तमाम उम्मतों में बेहतर। हुजूर के सहाबा दीगर अंबिया इकराम अलैहिस्सलाम के सहाबा से बेहतर। सरकार ने फरमाया लड़ो सहाबा से, जंग करो। अच्छा, हजरत मूसा अलैहिस्सलाम ने भी फरमाया था अपनी कौम से। एक कौम थी जब्बारीन, जो बहुत लंबे चौड़े ताकतवर। बनी इसराइल से कहा लड़ो, उन्होंने कहा फज़हब अंता व रब्बुका फ़क़ातिला, मूसा आप और आपका रब जाकर लड़े, हम तो इन्ना हा हुना कायदून, हम तो यहां आराम से बैठे। इस कौम से कौन लड़ेगा? और इधर नबी पाक अलैहिस्सलाम ने अपने सहाबा से कहा लड़ो। सहाबा ने क्या कहा? या रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम, हम मूसा अलैहिस्सलाम की कौम नहीं है जो हम कह दें कि आप और आपका रब जाकर लड़े, हम बैठे हैं। या रसूल्लाह, जहां आपका पसीना गिरेगा अपना खून बहा दें। और कहा नहीं बल्कि करके दिखा दिया। जंग उहद में सामने से तीर आ रहे हैं, सहाबा सीना तान के खड़े हैं, हमारे सीने में लग जाए रसूल तक न पहुंचने पाए। शहीद हो गए, जान दे दी, खून का एक कतरा बहा दिया अजमत मुस्तफा सल्लल्लाहु अलैहि वसल्लम के खातिर। तो हुजूर के सहाबा दीगर अंबिया के सहाबा से बेहतर। अब खैर का लफ्ज रसूल की जात के साथ ऐसा लाजिम और मलजूम है कि जो उनसे वाबस्ता हो जाए वही सबसे बेहतर, वही सबसे बेहतर। तो खैर कसीर, अल्लाह तबारक व ताला ने कसीर खैर अता फरमाई, कसीर बरकतें अता फरमा दी नबी पाक अलैहिस्सलातो वस्सलाम को। दूसरा लफ्ज, दूसरी सिफत क्या है? एक तो है कसीरुल खैर, दूसरी कसीरुल फजल। शुक्र है, याद है। اور تیسری یاد رکھنا ابھی میں نہیں بتاؤں، یہ میں نے مختصر کر دیا کیونکہ وقت مختصر ہے، کثیر الخیر، دوسری کثیر الفضل، اور کثیر الفضل کے معنی بہت زیادہ عطا فرمانے والے، اور یہ حقیقت ہے، سرکار نے خود فرمایا انما انا قاسم واللہ یعطی، اللہ عطا کرنے والا ہے میں اس عطا کو تقسیم کرنے والا، وہ دینے والا ہے، یہ لینے والے ہیں اور ہم رسول سے لینے والے، پوری کائنات کو تقسیم کرنے والے ہیں نبی پاک علیہ الصلوۃ والسلام، اور کیا تقسیم کر رہی، کسی چیز کی تخصیص فرمائی، میں لوگوں میں رزق تقسیم کر رہا ہوں، یا میں لوگوں میں علم تقسیم کر رہا ہوں، یا میں لوگوں میں شریعت کا علم تقسیم کر رہا ہوں بتا رہا ہوں، یا میں لوگوں میں طریقت کا علم تقسیم کر رہا ہوں، کسی چیز کی تخصیص نہیں فرمائی، اس لیے کہ اگر ایک چیز کی تخصیص فرما دیتے تو باقی کی نفی ہو جاتی، لوگ کہتے حضور علیہ الصلوۃ والسلام تو صرف یہی تقسیم فرما رہے ہیں، مطلق فرمایا انما انا قاسم واللہ یعطی، اللہ عطا کرنے والا ہے میں تقسیم کرنے والا ہوں، تاکہ دنیا سمجھ لے جو کچھ اللہ عطا کرنے والا ہے وہ سب کچھ رسول تقسیم کرنے والا، اور اللہ کیا کیا عطا کرنے والا ہے کوئی گن سکتا ہے، کوئی شمار کر سکتا ہے کہ وہ کیا کیا عطا کرتا، ارے ساری عطائیں تو اسی کی، ساری عطائیں اسی کی ہیں، اور جتنی عطائیں اس کی ہیں وہ سب عطائیں تقسیم کرنے والے جناب محمد الرسول اللہ صلی اللہ علیہ وسلم، اسی لیے امام اہل سنت نے فرمایا تھا بخدا خدا کا یہی ہے در، نہیں اور کوئی مفر مقر، بخدا خدا کا یہی ہے در، نہیں اور کوئی مفر مقر، جو وہاں سے ہو یہی آ کے ہو، جو یہاں نہیں تو وہاں نہیں، جو وہاں سے ہو یہی آ کے ہو، جو یہاں نہیں تو وہاں نہیں، یا رسول اللہ جو کچھ ملے گا آپ کے در سے ملے، اچھا مانگنے والے بھی بڑے عجیب، ایک عربی آیا یا رسول اللہ صلی اللہ علیہ وسلم مجھے کچھ دیجئے، عطا کیجئے، سرکار نے کوئی جواب نہیں دیا، دوبارہ کہتے ہیں مجھے دیجئے، پھر کوئی جواب نہیں دیا، پھر کہتا آپ سنتے نہیں، میں آپ سے مانگ رہا ہوں مجھے دیجئے، ارے دیہاتی آدمی تھا، کوئی پڑھا لکھا ہوتا تو ادب سے مانگتا، میں آپ سے کہہ رہا ہوں بار بار آپ سن نہیں رہے، سرکار نے فرمایا اچھا بتاؤ کیا مانگتا، صحابہ کہتے ہیں بلکہ حضرت علی شیر خدا رضی اللہ تعالیٰ عنہ فرماتے ہیں جب نبی پاک علیہ الصلوۃ والسلام نے یہ فرمایا سل ما شئت، مانگ کیا مانگتا ہے، کھلی چھٹی دے دی، مانگ کیا مانگتا ہے، حضرت علی کرم اللہ تعالی وجہ الکریم فرماتے ہیں ہم نے سوچا ضرور جنت مانگے گا، ضرور جنت مانگے گا، سرکار نے تو اذن عام دے دیا، سل ما شئت، مانگ کیا مانگتا، اس نے کیا کہا اونٹ چاہیے، انہوں نے کہا لو مانگا بھی تو کیا مانگا، ارے اتنے بڑے شہنشاہ تھے اونٹ، شہنشاہ کون و مکان، ارے جنت مانگ لیتا، آخرت کی سرخروئی مانگ لیتا، کیا کیا مانگ لیتا، اونٹ، سرکار مسکرائے، حضور نے بھی سوچا ہوگا یہ مجھ سے اونٹ مانگ رہا، کہا جاؤ دے دو، کہا زیادہ راہ بھی چاہیے، سفر کا سامان، حضور نے فرمایا وہ بھی دے دو، صحابہ نے دے دیا، اب کیا ہوا، نبی پاک علیہ الصلوۃ والسلام نے فرمایا کتنا فرق ہے اس عربی کے مانگنے میں اور اس بڑھیا کے مانگنے میں جس نے حضرت موسیٰ علیہ السلام سے مانگا تھا، کتنا فرق ہے اس عربی کے مانگنے میں اور اس بڑھیا کے مانگنے میں جس نے حضرت موسیٰ علیہ السلام سے مانگا تھا، اب صحابہ کو تجسس ہوا بڑھیا نے کیا مانگا تھا، یہ طریقہ ہے علم دینے کا بتانے کا، یا رسول اللہ صلی اللہ علیہ وسلم فدا کا امی و ابی، حضور ماں باپ قربان، بتائیے کیا مانگا تھا اس بڑھیا، تب نبی پاک علیہ الصلوۃ والسلام نے فرمایا حضرت موسیٰ علیہ السلام جا رہے ہیں اپنی قوم کے ساتھ، دریائے نیل کے قریب پہنچے، سواریاں آگے بڑھتے بڑھتے رک گئیں، ان کے منہ مڑ گئے، سواریوں پہ تھے نا گھوڑوں پہ، ان کے منہ ایسے ہو گئے، انہوں نے کہا کیا بات ہے، آگے بڑھاتے ہیں وہ ادھر جاتے، مولا یہ کیا ماجرا ہے، اللہ نے فرمایا موسیٰ تم قبر یوسف کے پاس ہو، اس لیے سواری آگے نہیں بڑھ رہی، پھر کیا کریں مولا؟ حضرت یوسف علیہ السلام کی قبر ڈھونڈو، ان کا جسد مبارک نکالو، فلا مقام پہ دفن کر دو. ان کا اچھا، لیکن وہ قبر ہے کہاں؟ یہ تو پتہ ہی نہیں کسی کو. بنی اسرائیل سے پوچھا، انہوں نے کہا ہمیں تو پتہ نہیں. بھائی کسی کو پتا ہے؟ اور ان کے وصال کو 400 سال ہو گئے یا زیادہ عرصہ. انہوں نے کہا ایک بڑھیا ہے، اس کی عمر کافی زیادہ ہے، اس کو پتا ہوگا کہ حضرت یوسف علیہ السلام کی قبر کہاں. اس کو بلایا بڑھیا کو، تمہیں پتا ہے حضرت یوسف علیہ السلام کی قبر دریائے نیل میں کہاں ہے؟ کہاں مجھے پتا ہے. موسیٰ علیہ السلام نے کہا بتاؤ، کہا نہیں. ارے عجیب عورت، میں پوچھ رہا ہوں بتاؤ، کہا نہیں بتاؤں گی، مجھے کچھ دیں تو میں بتاؤں. وہ بھی تو کسی بھی بڑھیا تھی نا، جانتی تھی موسیٰ، نبی سے مانگ لو جو مانگنا ہے، وہ جانتی تھی نبی دے سکتا. موسیٰ علیہ السلام سے کہا کچھ دیں تو میں بتاؤں. آپ نے فرمایا اچھا، کہ وعدہ کریں جو میں مانگوں گی آپ دیں گے. ہاں ٹھیک ہے وعدہ، چلو بتاؤ تو صحیح. اس نے کہا پہلے میری شرط پوری کریں جو میں مانگوں، پھر میں بتاؤں گی کہ حضرت یوسف علیہ السلام کی قبر دریائے نیل میں کہاں ہے. پوچھا اس نے کہا دیکھیں، ایک تو آپ سے میں یہ مانگتی ہوں کہ میں پھر دوبارہ سے جوان ہو جاؤں. اتنی عمر گزار دی، 400-500 سال اس سے زیادہ، پھر جوان ہونے کا شوق. عورتیں بوڑھی ہونا ہی نہیں چاہتی، جتنے بیوٹی پارلر ہونے کی وجہ سے آباد ہے، کوئی بوڑھے ہونے کے لیے تیار نہیں. اتنی بوڑھی ہو گئی بھئی اب روان کی نہیں. آپ موسیٰ علیہ السلام دے کے دعا کریں پھر میں 18 سالہ دوشیزہ بن جاؤں. آپ نے فرمایا چلو دعا کر دیں گے، ہو جائے گی. اور دوسری بات، میں جنت میں آپ کے ساتھ رہوں. آپ نے فرمایا نہیں یہ نہیں، نہیں یہ تو آپ کو کرنا ہے، آپ نے تو وعدہ کی. کہا اچھا اس کے علاوہ کچھ اور مانگ لو. نہیں میں تو یہی مانگتا. اچھا چلو جنت مانگ لو. نہیں جنت میں بھی آپ کے ساتھ. چلاک بڑھیا تھی نا، جنت میں بھی آپ کے ساتھ. پتا ہے موسیٰ علیہ السلام کا مقام کیا ہوگا. اب یہ فرما رہے نہیں نہیں تم جنت مانگ لو، نہیں میں آپ کے ساتھ، نہیں تم جنت مانگ لو، نہیں آپ کے ساتھ. بار بار وہ اصرار کر رہی ہے، آپ اس کو روکنا چاہ رہے ہیں، کچھ اور مانگ لے اس کے علاوہ. اللہ نے فرمایا موسیٰ جو یہ مانگتی ہے تم دے کیوں نہیں دیتے؟ ارے دینا تو ہمارا کام ہے، ہاتھ اٹھانا تمہارا کام. جو یہ مانگ رہی ہے دے دو. موسیٰ علیہ السلام نے ہاتھ اٹھا دیا، اللہ نے فرمایا ہو گیا، پھر سے جوان ہو گئی. اور جنت وہ تو جب جائے گی تو ان کے ساتھ ہی ہوگی، تو قبول ہوگی. اب کہا بتاؤ. پھر اس نے کہا اس جگہ حضرت یوسف علیہ السلام کی قبر ہے، کہ جب ان کا وصال ہوا تھا لوگ کہتے ادھر دفن کرو، وہ کہتے ادھر دفن کرو. ادھر دفن ہوں گے برکت ادھر ہوگی، وہ کہتے ہمارے علاقے میں ہوں گے تو یہاں برکت ہوگی. پھر فیصلہ یہ ہوا کہ دریائے نیل میں بیچ میں دفن کر دو، پانی گزرتا رہے گا، جہاں تک پانی جائے گا برکتیں وہیں تک جائیں گی. پھر آپ نے جسد مبارک کو نکالا اور اس کے بعد جہاں اللہ تعالیٰ نے فرمایا وہاں دفن کر دیا. پتہ یہ چلا کہ ہمیں مانگنا ہی نہیں آتا، ہمیں مانگنا ہی نہیں آتا. اب سرکار نے فرمایا سلما شیتا، اونٹ دے دیجیے. انہوں نے کہا لو ہم سمجھے کہ یہ جنت مانگے. اور ایسے بھی تھے مانگنے والے کہ حضرت ربیعہ رضی اللہ تعالی عنہ سرکار کو وضو کرا رہے ہیں، دریائے کرم جوش میں آیا، فرمایا سلما شیتا یا ربیعہ، مانگ کیا مانگتا ہے؟ کہا اسالک مرافقتک الجنہ، یا رسول اللہ جنت میں آپ کا ساتھ مانگتا ہوں. حضور نے فرمایا جاؤ، دے دیا. ایسے بھی تو مانگتے، ایسے بھی تو مانگنے والے. انہوں نے کہا آج تو شہنشاہ کونو مکان نے کہا ہے، تو ایسی چیز مانگو جو ان کے علاوہ کوئی دے ہی نہ سکے. میں جنت چاہتا ہوں. اچھا اگر صرف کہتے کہ جنت چاہتا ہوں، حضور فرماتے دے دی. نہیں، اسالک مرافقتک الجنہ، جنت بھی وہ چاہیے جس میں آپ میرے ساتھ ہوں. اور سرکار نے فرمایا جاؤ دے دی. فرمایا وغیر ذالک، اس کے علاوہ بھی کچھ چاہتا ہے تو ہم عطا کر دیں. تو کثیر الفضل، سب سے زیادہ عطا کرنے والے، سب سے زیادہ سخی نبی پاک علیہ الصلوۃ والسلام. اب لوگ کہتے ہیں حاتم طائی بہت زیادہ سخی تھا. حاتم طائی کی سخاوت مشہور ہے، اس کے در پہ جو بھی آیا کبھی خالی ہاتھ نہیں گیا. उसने क्या किया, सात दरवाजे बनाए थे, सात, सातों दरवाजों से लोग आते थे, सातों दरवाजों से देता था। एक मरतबा गिजालिये दौरा अल्लामा अहमद सईद काजमी रहमतुल्लाह अलैह मस्जिद वजीर खां लाहौर में खिताब फरमा रहे, और आपने खिताब करते हुए फरमाया, सबसे ज्यादा सखी नबी पाक अलैहिस्सलातु वस्सलाम। उस जमाने में मिली जुली आबादी थी हिंदू मुसलमानों की, पाकिस्तान बनने से पहले का वाकया था। एक हिंदू लड़की अपने घर में तकरीर सुन रही थी, उसने फौरन पर्चा लिखा, जाओ मौलाना को दो और इनसे कहना हिम्मत है तो सवाल भी पढ़े और जवाब भी दे माइक पर। पर्चा आ गया, अब पर्चे में क्या लिखा है, पर्चे में लिखा है आप कहते हैं आपके नबी सल्लल्लाहु अलैहि वसल्लम सबसे ज्यादा सखी हैं और मैं कहती हूं कि हातम ताई सबसे ज्यादा सखी है। अब आप साबित करें कि आपके नबी सखी हैं। कैसे? हातम ताई इसलिए ज्यादा सखी है कि उसने अपने घर में सात दरवाजे बनाए। एक दिन एक आदमी सातों दरवाजों से आया, उसने उसी एक आदमी को सातों दरवाजों से दिया, यानी पहले एक दरवाजे से आया, उसने सवाल किया, उसने दे दिया, वही आदमी दोबारा आ गया, फिर उसने दे दिया, फिर वही आदमी फिर आ गया तीसरे दरवाजे से, फिर चौथे से। एक दिन में एक आदमी सातों दरवाजों से आया और हातम ताई की पेशानी पर शिकन नहीं आई, बल नहीं आया, उस देता रहा। कितना बड़ा सखी था, वरना एक आदमी बार बार आए तो आदमी उलझ जाता है ना, भी दे तो दिया फिर क्यों आ गए थे, चलो दे दो, दे दिया फिर आ गया, भी दो दफा दे दिया फिर दे दिया फिर आ गया। कोई और होता है कहते इसको उठाओ और फेंको जाके उधर, दिमाग खराब कर दिया, एक दफा दे दिया बार बार आए जा रहे, ये आदमी है कौन है? लेकिन उसकी पेशानी पे बल नहीं आया। एक आदमी एक दिन में सातों दरवाजों से आया, हातम ताई ने सातों दरवाजों से दिया। तो हिंदू लड़की ने लिखा, बताओ ये सखी है या नबी पाक अलैहिस्सलाम सखी? तुम्हारे नबी ने तो कोई सात दरवाजे नहीं बनाए, उनका तो एक ही दरवाजा था, जो आया उसको दे दिया चला गया। तो हातम ताई ज्यादा सखी है, उसने सात दरवाजे बनाए, एक आदमी एक दिन में सात दरवाजों से आया, सातों से उसने दिया और उसकी पेशानी पर बल नहीं आया, यह उसकी सखावत की दलील। अब सुनो इसका जवाब क्या है। जब अल्लाह ताला रहमतों के इल्म के फजल के दरवाजे खोलता है तब ऐसे जवाब जहन में आते। बजाहिर मजमे पे सुकूत तारी हो गया, लोग सोचने पे मजबूर हो गए, हिंदू लड़की ने तो सवाल किया है जबरदस्त, और उसने कहा मौलाना से कहो हिम्मत है तो सवाल भी माइक पे पढ़ें, जवाब भी माइक पे दें। उन्होंने कहा ठीक है। गिजालिये दौरा ने फरमाया, जिस दलील से तू हातम ताई की सखावत साबित करती है, मैं उसी दलील से हातम ताई का बुखल साबित कर दूं और अपने नबी की सखावत साबित कर दूं। सुनो, तूने यही दलील दी ना कि नबी पाक अलैहिस्सलाम ने सात दरवाजे नहीं बनाए, एक ही दरवाजा था, वहीं से लोग आते थे लेके चले जाते, और हातम ताई की सखावत की दलील ये कि उसने सात दरवाजे बनाए, एक दिन में एक आदमी सातों दरवाजों से आया, उसने सातों दरवाजों से दिया और उसकी पेशानी पे बल नहीं आया। कहा अरे ये तो उसकी बखुल की दलील है, इतना कम क्यों दिया कि उसको बार बार आने की जरूरत पड़ी, इतना कम क्यों दिया कि बार बार आने की जरूरत पड़ी। कहा मेरे आका सल्लल्लाहु अलैहि वसल्लम की शान यह है, सात दरवाजे नहीं बनाए, एक दरवाजा बनाया और उसे एक दरवाजे से जो भी आया उसे इतना भरपूर दिया कि उसे दोबारा आने की जरूरत ही नहीं पड़ी। इतना अता फरमा दिया कि दोबारा आने की जरूरत ही नहीं पड़ी। वो बार बार आ रहा है इसका मतलब है कमी थी, जब भी तो लेने आ रहा था, कमी थी जब भी तो बार बार आ रहा था। मेरे रसूल ने जिसको दिया ऐसा भरपूर दिया कि आने की जरूरत ही नहीं पड़ी। कसीरुल फजल, सबसे ज्यादा अता फरमाने वाले। हजरत अबू बकर आए, सिद्दीक अकबर बन गए, हजरत उमर आए, फारूक आजम बन गए, हजरत उस्मान आए, जिन्नुरैन बन गए, अली आए, खैबर शिकन बन गए, जो भी आया भरपूर अता फरमा दिया, और ऐसा अता फरमाया कि उस अता लेने वाले ने आगे भी अता फरमा दिया, और अभी तक उनकी अताएं चल रही हैं, कयामत तक चलती रही। ये हैं कसीरुल फजल, सबसे ज्यादा अता फरमाने वाले नबी पाक अलैहिस्सलातु वस्सलाम। और तीसरा कसीरुल अफ, शुक्र है याद है, लेकिन याद चंद लोगों के, बाकी ने इन्हीं का सुन के कह दिया। सब मैं जानता हूं सबको, कुछ को नींद भी आ रही, वो सुन के चलो भाई कसीरुल अफ। क्या मतलब? सबसे ज्यादा माफ फरमाने वाले, ये रसूल की शान है। जिन्होंने गालियां दी उन्हें भी माफ कर दिया, जिन्होंने राह में कांटे बिछाए उन्हें भी माफ कर दिया, जिन्होंने अमीर हमजा का कलेजा निकालकर चबाया उन्हें भी माफ कर दिया। कौन होगा ऐसा पत्थर जिसमें मुबारक पर खाए? ताइफ के मैदान को देखो, तने तनहा नबी पाक अलैहिस्सलाम जा रहे, संगबारी हो रही, और जब संगबारी होती है जिसमें मुबारक लहू लहान होता है तो फिर क्या फरमाते हैं? कोई ऐसा जुमला जबाने मुबारक पर नहीं आया, अगर आ जाता वो सब के सब तबाह हो जाते, हलाक हो जाते, बर्बाद हो जाते। और वो संगबारी करते हैं, उसके बाद कहते हैं, कोई कहता था तुम पर से बला क्यों हट नहीं जाती, हमारे दफन होने को जमी क्यों फट नहीं जाती, कोई कहता था मैं ऐसे खुदा से डर नहीं सकता कि जो अपने पैगंबर की हिफाजत कर नहीं सकता। तुम्हारा खुदा तुम्हें नहीं बचा रहा, देखो हम मार रहे हैं, हम जुल्म कर रहे हैं। जब मेरे आका सल्लल्लाहु अलैहि वसल्लम ने आसमान की तरफ निगाह नबुवत उठाई, देखा हजरत जिब्रील अलैहि सलाम तैयार हैं, अल्लाह ने फरमाया मेरे महबूब की पेशानी पे बल आए और इन पर अजाब नाजिल कर दो। हाजिर हुए या रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम, अल्लाह फरमाते आप हुक्म दें हम इन दोनों पहाड़ों को मिला दें ताकि इसके बीच में बसने वाले पिस जाएं, खत्म हो जाएं। सरकार ने देखा जरा सा इशारा होगा अहले ताइफ खत्म हो जाएंगे, नामो निशान नहीं रहेगा। हुजूर ने क्या कहा? जनाबे रहमतन लिल आलमीन ने सुन के फरमाया कि मैं इस दहर में कहरो गजब बन कर नहीं आया, कि मैं इस दहर में कहरो गजब बन कर नहीं आया। अल्लाहुम्मा इदी कौमी फइन्नहुम ला यालमून, मौला मेरी कौम को हिदायत दे ये मुझे पहचाने, इन्होंने मुझे पहचाना नहीं। फरमाया मैं देख रहा हूं ये नहीं तो इनकी नस्ल में ऐसे होंगे जो दीन के सिपाही बनेंगे, जो इस्लाम के मुजाहिद बनेंगे। किसी के लिए दुआएं जरर नहीं फरमाई और उनको दुआएं देती। कसीरुल अफ, माफ फरमाने वाले, वाही बल्कि हजरत वाही रजी अल्लाह ताला जिन्होंने हजरत अमीर हमजा रजी अल्लाह ताला को शहीद किया, छोटे नेजे से वार करने में उनको बड़ी महारत थी। हिंदा ने कहा हमजा को मारना है, कहा ठीक है मैं मारूं, ताक में रहे। जैसे ही देखा वार किया, उनके जिस्म मुबारक से नेजा पार हो गया, गिर गए शहीद हो। जाके हिंदा को खबर की, वो आई, उसने आकर सीना चाक किया, कलेजा निकाला, चबाया, खाने की कोशिश की लेकिन खा नहीं सकी, उगल दी। फिर आपके नाक कान काटे, उनका हार बनाया, अपने गले में डाल के मक्के गई। दीगर शहीदों के भी नाक कान काटे, उनके आजा काटे। नबी पाक अलैहिस्सलाम ने देखा अपने चचा की लाश को, देखा सरकार की मुबारक आंखों से आंसू जारी हो। वाशी जो था वहां से भाग गया, उस वक्त हालत कुफर में थे कि अब मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम और इनके सहाबा मुझे छोड़ेंगे नहीं। इधर उधर छुपते फिरे, इधर उधर छुपते फिरे, मक्के चले गए, फला जगह चले गए। अल्लाह ने इस्लाम को गलबा अता फरमाया, मक्का भी फतह हो गया। ये मक्के से निकलकर और आगे चले गए, इस्लाम की सरहदें फैलती जा रही हैं। अब ये परेशान है क्या करें। किसी ने कहा अरे तुम ऐसा करो मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम के पास जाकर कलमा पढ़ लो, जो कलमा पढ़ लेता है वो माफ कर देते। ये चले गए, छुपते छुपाते मदीने तैयबा पहुंचे, सरकार की महफिल में आए और कलमा पढ़ते ही कहा या रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम मैंने कलमा पढ़ लिया, मुसलमान हूं। सरकार ने फरमाया तुमने मेरे चचा को शहीद किया? जी मैंने किया। किस तरह किया बताओ? ये बताते रहे, हुजूर की मुकद्दस आंखों से आंसू जारी होते रहे। उनकी कटी फटी लाश सरकार के सामने आ गई तसव्वुर में। अब देखो ऐसा शख्स जिसने इस बेदर्जी के साथ और फिर सीना चाक किया हो, कलेजा निकालकर हिंदा को दिया हो, उसने कहा या रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम, इस्लाम लाने के बाद मेरे गुज़श्ता गुनाह माफ होंगे? कहां होंगे। आपकी शफ़ात कयामत में मुझे मिलेगी? कहां मिलेगी। मुझे मेरी मग़फ़िरत होगी? कहां होगी। ऐसा करीम आका कहां होगा कि कातिल, चचा का कातिल सामने है, शर्तें रख रहा है हुजूर, सारी शर्तें कबूल कर रहे हैं और फरमाया जा तेरी मग़फ़िरत भी है, मेरी शफ़ात भी है तेरे लिए। सिर्फ एक जुमला फरमाया, मेरे सामने ना आया कर, जब तू सामने आता है चचा की लाश मुझे याद आ जाती, बस अपना चेहरा मेरे सामने। बाकी सारी बशारतें दे दी, सारी मग़फ़िरत की, शफ़ात की, हर चीज की जमानत दे दी। इसको कहते हैं कसीरुल अफ़, सबसे ज्यादा माफ फरमाने वाले। एक अराबी जिसका थोड़ा सा कर्ज था नबी पाक अलैहिस्सलाम पर, उसने चादर सरकार के गले में डली हुई थी पीछे से आकर खींची और इतनी जोर से खींची कि गर्दन मुबारक पर निशान आ गया, उस कपड़े का निशान आ गया। सहाबा को गुस्सा आया और उसने कहा मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम, तुम लोगों का यही तरीका है कि तुम अमानत में खयानत करते हो, तुमने कर्ज लिया है अभी तक अदा नहीं किया। सरकार ने निहायत आहिस्तगी के साथ जवाब दिया, ऐसा नहीं है, हम कुछ दिन के बाद तुम्हारा कर्ज उतार देंगे। साहबा ने कहा हुजूर हुक्म हो अभी इसका सर कलम कर दिया जाए। फरमाया नहीं, छोड़ दो, माफ फरमा दी। उसने कहा मैंने ये गुस्ताखी सिर्फ इसलिए की थी, मैं देखना चाहता था आपके अंदर हिल्म और बुर्दबारी कितनी है। पैगंबर की जो निशानियां थी मैंने सब आपके अंदर देख ली और कलमा पढ़कर मुसलमान हो गए। इसको कहते हैं कसीरुल अफ, बहुत ज्यादा माफ फरमाने वाले। मैंने निहायत इख्तिसार के साथ आपके सामने बयान किया लफ्ज़े करीम के तीन माना, कसीरुल खैर, कसीरुल फजल और कसीरुल अफ। तीनों सिफात नबी पाक अलैहिस्सलातु वस्सलाम की जाते वाला सिफात में मौजूद हैं। सबसे ज्यादा अता फरमाने वाले भी वही हैं, खैर भी सबसे ज्यादा उन्हीं के पास है। अब जिसको खैर चाहिए वो रसूल की बारगाह से वाबस्ता हो जाए और जो दामन मोहम्मद मुस्तफा सल्लल्लाहु अलैहि वसल्लम से वाबस्ता हो गया उसके लिए यहां भी खैर है वहां भी खैर। जब सरकार मक्के में है तो मक्का बेहतर है। अल्लाह कसम खा रहा है ला उक्सिमु बिहाज़ल बलद व अंता हिल्लुम बिहाज़ल बलद, महबूब मुझे उस शहर की कसम जिसमें आप तशरीफ फरमा। उलमा ने लिखा कि कसम इसलिए नहीं कि वहां बैतुल्लाह है, कसम इसलिए नहीं कि वहां सफा और मरवा है, कसम इसलिए नहीं कि वहां मकाम इब्राहिम है, कसम इसलिए वअंता हिल्लुम बिहाज़ल बलद, ऐ महबूब आप उस शहर में। तो जब तक हुजूर मक्के में है तो मक्का सबसे अफजल, अब मक्के से मदीने चले गए अब मदीना सबसे अफजल। जिस चीज का ताल्लुक जाहिरी या बातनी रसूल के साथ हो जाए वही सबसे बेहतर। और एक आम सी मिसाल आप ले लें, खजूरें कितनी हैं, कितनी किस्म की खजूरें हैं, लेकिन अजवा सबसे बेहतर। क्यों? हुजूर ने पसंद फरमा लिया, जिसको पसंद कर ले वही सबसे बेहतर, उसी की कीमत सबसे ज्यादा है। जब तक बिका ना था तो कोई पूछता ना था, तूने मुझे खरीद के अनमोल कर दिया। उनकी निगाह नबुवत जिस पर पड़ गई वही सबसे बेहतर। तो खैर का ताल्लुक रसूल की जात के साथ है, जिसका भी जाहिरी या बातनी ताल्लुक नबी पाक अलैहिस्सलातु वस्सलाम के साथ है वही सबसे बेहतर। और कसीरुल फजल सबसे ज्यादा अता फरमाने वाले, कसीरुल अफ सबसे ज्यादा माफ फरमाने वाले। ये तीन सिफात नबी पाक अलैहिस्सलातु वस्सलाम की हैं। आज की ये मुबारक और मुकद्दस रात वो अजीम शान रात है कि हजरत शेख अब्दुल हक मुहद्दिस देहलवी रहमतुल्लाह ताला ले फरमाते हैं शबे मिलाद शबे कदर से भी अफजल। शबे मिलाद शबे कदर से भी अफजल है इसलिए कि शबे कदर में तो कुरान आया, शबे मिलाद में कुरान वाला आया। अगर ये ना आते तो न शबे कदर होती, न शबे बारात होती, न रमजान होता, न शाबान होता, कुछ ना होता अगर मेरे रसूल ना। है उन्हीं के दम कदम से बागे आलम में बहार, वो न थे तो कुछ न था, वो ना हो तो कुछ ना हो। इसीलिए किसी ने कहा सलाम ए मुस्तफा नूरे मुजस्सम नूरे यजदानी, سلام مصطفیٰ ذل جمال ذات رحمانی، سلام مصطفیٰ شمع حریم بزم ربانی، سلام مصطفیٰ مسند نشین عرش سبحانی، سلام مصطفیٰ مسند نشین عرش سبحانی، سلام مصطفیٰ مجموع آیات قرآنی، سلام مصطفیٰ گنجینہ اسرار پنہانی، تیرے آنے سے رونق آ گئی گلزار ہستی میں، شریک حال قسمت ہو گیا پھر فضل ربانی، شریک حال قسمت ہو گیا پھر فضل ربانی۔ تو یہ سب رونق انہی کے دم سے، ساری کائنات انہی کے دم سے، یہ زمین، یہ آسمان، یہ چرند، یہ پرند، یہ جمادات، نباتات، حیوانات، جن اور انس، ملائکہ، جتنے بھی ہیں، اگر رسول نہ آتے تو نہ زمین ہوتی، نہ آسمان، نہ چرند ہوتے، نہ پرند، یہ ساری چیزیں انہی کے لیے۔ اسی لیے امام اہل سنت نے فرمایا تھا، زمین و زماں تمہارے لیے، مکین و مکاں تمہارے لیے، چنین و چنا تمہارے لیے، ہم آئے یہاں تمہارے لیے، اٹھیں گے وہاں تمہارے لیے، تمہاری چمک، تمہاری دمک، تمہاری مہک، تمہاری لہک، زمین و فلک، سما کو سمک، مسک کا نشان تمہارے لیے۔ یا رسول اللہ صلی اللہ علیہ وسلم، ہم یہاں بھی آپ کے لیے اور وہاں بھی آپ کے لیے، یہی ہمارا عقیدہ ہے، اسی پہ قائم و دائم رہیے۔ یہ مبارک اور مقدس مہینہ آپ سب کو بھی مبارک ہو، اور اس مبارک مہینے کا تقاضا یہ ہے کہ جہاں ہم محافل میلاد منعقد کریں، سرکار کی آمد کی خوشی میعلنگر تقسیم کریں، نعت خوانی کریں، دیگر محافل کریں، وہاں پر پانچ وقت نماز کی پابندی بھی کریں۔ سرکار نے فرمایا، نماز میری آنکھوں کی ٹھنڈک ہے، نماز پڑھو، سرکار کی مبارک آنکھیں ٹھنڈی ہوں گی، تمہیں بھی ٹھنڈک ہی ٹھنڈک ملے گی، قبر میں بھی ٹھنڈک ہوگی، آخرت میں بھی ٹھنڈک ہوگی انشاءاللہ۔ اللہ تبارک و تعالی ہم سب کو نبی پاک علیہ الصلوۃ والسلام کی سچی محبت میں زندہ رکھے، اور حضور کی سچی محبت میں مات عطا فرمائے۔ وآخر دعوانا الحمدللہ رب العالمین۔